بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون۔ ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتا، ہمارا یہ پرسارن آپ شارٹ وے میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ آج بدھوار ہے، آذر کی 24، جمادی الاولی کی 10 اور دسمبر کی 15 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اس کے بعد ہم آپ کو سنوائیں گے شورے گاتھا، اور انتم کاریکرم ہوگا آج کل۔ تازہ اور وسیت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھ رہی ہے۔ ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ اب آپ سید میسم اور مریم مہردادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے مکھیہ سماچاروں کا سارانش۔ ایرانی سینا پرمکھ نے چیتاونی دیتے ہوئے کہا کہ اسرائیل اپنے وجود کو خطرے میں ڈالنے کی حماقت نہ کرے۔ تہران کا کہنا ہے کہ آئی اے کے ساتھ وارتا میں پرگتی ہوئی ہے۔ بھارت میں مسلمانوں کے بعد اب عیسائی ہندوتوادی شکتیوں کے نشانے پر ہیں۔ کسانوں کو جیپ کے نیچے کچلنے کے آروپی بیٹے کا بچاؤ کرتے کرتے پترکاروں کو گالیاں اور دھمکیاں دینے لگے بی جے پی کے منتری۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایرانی سینا کے پرمکھ کا کہنا ہے کہ اسرائیل کی کھوکھلی دھمکیاں تیل اویو کے ڈر کو درشاتی ہیں، لیکن اگر اس نے کسی بھی طرح کی کوئی حماقت کرنے کی کوشش کی تو اسے منہ توڑ جواب دیا جائے گا۔ میجر جنرل عبد الرحیم موسوی کا کہنا تھا کہ زائونی نیتا کی اناپ شناپ باتیں ان کے بھے کو درشاتی ہیں، لیکن اگر انہوں نے کچھ غلط کرنے کی کوشش کی تو ان کے استتو کی سماپتی اور پہلے ہی ہو جائے گی۔ غورطلب ہے کہ اسرائیل وینا میں پرمانو وارتا شروع ہونے سے چنتت ہے، اور اس نے وارتا کو پٹری سے اتارنے کے لیے دھمکیوں کا سہارا لیا تھا۔ زائنی شاسن نے ایران کے پرمانو سینٹروں پر حملہ کرنے کی بھی دھمکی دی تھی۔ پچھلے مہینے تہران نے ایرانی پرمانو سینٹروں پر سمبھاوت حملے کے لیے اسرائیل دوارا بجٹ وشیش کیے جانے کی رپورٹوں کو خارج کر دیا تھا، اور چیتاونی دی تھی کہ زائنی شاسن کو تہران کی چوکانے والی پرتکریا کے بعد مرمت پر خرچ ہونے والی بھاری لاگت پر وچار کرنا چاہیے۔ جنرل موسوی کا کہنا تھا کہ ایرانی سشستر بلوں دوارا کی گئی پرگتی نے وشو استر پر سامراجیوادی طاقتوں کے اہنکار کو چکنا چور کر دیا ہے، جس کا ادھارن حال ہی میں ان کے نیتا دوارا دیا گیا وہ بیان ہے جس میں انہوں نے کہا تھا کہ ایران کے خلاف کارروائی کا کوئی فائدہ نہیں ہے کیونکہ ہم اس کی پرگتی کو اب نہیں روک سکتے۔
ایران کے وگیان اور پرودیوگیکی پرشستی سنستھان تتھا وگیان و پرودیوگیکی نگرانی سنستھا کے پرمکھ نے دیش کی ویگیانک کوٹنیتی کے اچتم وکاس در کی گھوشنا کی ہے۔ हमारे संवाददाता की रिपोर्ट के अनुसार ISC के प्रमुख मोहम्मद जवाद दहकानी का कहना है कि स्कोपस इंटरनेशनल डेटाबेस की वेबसाइट के डेटा से पता चलता है कि 2021 की शुरुआत से ईरान की वैज्ञानिक कूटनीति 34% से अधिक पर पहुंच गई है, जो 20 वर्षों में अपने उच्चतम स्तर पर है। सेमनान विश्वविद्यालय के शोधकर्ताओं को सम्मानित करने के लिए आयोजित होने वाले कार्यक्रम में श्री देगानी का कहना था कि 2019 की तुलना में 2020 में यह स्पष्ट हो गया कि ईरान ने दुनिया में वैज्ञानिक कूटनीति में 12.5% के विकास और भारत से 0.14% के अंतर के साथ दूसरा स्थान हासिल किया है। उनका कहना था कि वैज्ञानिक भागीदारी वैज्ञानिक कूटनीति के लिए रास्ता खोलती है। दूसरी ओर विज्ञान व टेक्नोलॉजी तथा रिसर्च के संबंध में 4 प्रदर्शनियां मंगलवार से ईरान में शुरू हो गईं। रिसर्च सप्ताह के अवसर पर शुरू होने वाली 4थी प्रदर्शनियों का उद्घाटन ईरान के राष्ट्रपति के विज्ञान और टेक्नोलॉजी के सलाहकार सुरना सत्तारी ने एक वेबिनार द्वारा किया। इस अवसर पर ईरान के उच्च शिक्षा मंत्री मोहम्मद अली जुल्फेकुल भी मौजूद थे। ईरान के विभिन्न शहरों में मंगलवार से शुरू होने वाली विज्ञान की प्रदर्शनियों में देश के 19 विश्वविद्यालय, 32 विज्ञान और टेक्नोलॉजी पार्क और 14 कंपनियां और संस्थाएं भाग ले रही हैं। प्रदर्शनियों के दौरान 41 चयनित टेक्नोलॉजियों का अनावरण भी किया जाएगा। इसके अलावा नवीन और फ्यूचर टेक्नोलॉजियों के संबंधित पहली प्रदर्शनी भी मंगलवार से तेहरान के इंटरनेशनल ट्रेड फेयर सेंटर में शुरू हो गई, जिसमें आर्टिफिशियल इंटेलिजेंस और इंटरनेट ऑफ थिंग्स के 21 उत्पादों का अनावरण किया जा रहा है।
ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने ईरान और अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA के बीच वार्ता में प्रगति की सूचना दी है। ये वार्ता ईरान की परमाणु ऊर्जा संस्था के प्रमुख मोहम्मद सलामी और अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA के डायरेक्टर जनरल रफाइल ग्रोसी के बीच हुई। विदेश मंत्रालय के प्रवक्ता सईद खदीबजादे ने प्रेस टीवी से बात करते हुए कहा कि ईरान की परमाणु ऊर्जा संस्था के प्रमुख मोहम्मद इस्लामी और IAEA के महानिदेशक रफाइल ग्रोसी के बीच वार्ता में कुछ महत्वपूर्ण विषयों में मतभेद कम हुए और वार्ता में प्रगति हुई है। प्रेस टीवी के अनुसार सईद खदीबजादे ने कहा कि हम विस्तार में नहीं जाना चाहते, लेकिन शीघ्र ही दोनों पक्षों के बीच सहमति तक पहुंचने का अनुमान लगाया जा सकता है। ज्ञात रहे कि ईरान और IAEA के बीच एक मतभेद करज में तीसा कॉम्प्लेक्स में कैमरा बदलने के विषय पर है, जिसे परमाणु प्रतिष्ठान में हुई आतंकवादी कार्रवाई में नुकसान पहुंचा है।
गुजरात राज्य में मदर टेरेसा द्वारा संस्थापित मिशनरी ऑफ चैरिटी संगठन पर लोगों को ईसाई बनाने का आरोप लगाया गया है। इस संगठन के खिलाफ हिंदुओं की धार्मिक भावनाएं आहत करने और युवा लड़कियों को ईसाई धर्म की ओर प्रेरित करने के आरोप में मामला दर्ज किया गया है। गुजरात धार्मिक स्वतंत्रता अधिनियम 2003 के तहत मिशनरी ऑफ चैरिटी के वडोदरा में संचालित एक शेल्टर होम के खिलाफ ये मामला दर्ज किया गया है। संगठन ने इन आरोपों से इनकार किया है। इंडियन एक्सप्रेस की रिपोर्ट के मुताबिक जिला सामाजिक सुरक्षा अधिकारी मयंक त्रिवेदी की शिकायत के आधार पर 12 दिसंबर को मगरपुरा पुलिस थाने में ये FIR दर्ज की गई। FIR में कहा गया है कि पता चला कि बालगृह की लड़कियों को ईसाई धर्म ग्रंथों को पढ़ने और ईसाई धर्म की प्रार्थनाओं में भाग लेने को मजबूर किया जा रहा है। FIR में कहा गया है कि 10 फरवरी 2021 से 9 दिसंबर 2021 के बीच संस्थान जानबूझकर हिंदू भावनाओं को आहत करने की गतिविधियों में शामिल था। बालगृह की लड़कियों के गले में क्रॉस पहनाकर उन्हें ईसाई धर्म अपनाने का प्रलोभन दिया जा रहा था।
लखीमपुर में आंदोलनकारी किसानों को जीप के नीचे रौंदने के मामले में बेटे आशीष मिश्रा के खिलाफ पुलिस की जांच में नए खुलासे से मोदी सरकार में गृह मंत्री अजय मिश्रा टेनी पत्रकारों के सवालों से इतने बौखला गए कि उन्होंने उन्हें गालियां देना शुरू कर दी और उन पर हमले के लिए आगे बढ़े। पत्रकारों को धमकाने और उनके साथ धक्का मुक्की करने का ये वीडियो सोशल मीडिया पर खूब वायरल हो रहा है। जिसमें बीजेपी के मंत्री को पत्रकारों को डांटने, उन्हें धमकाने और उनका कैमरा छीनते हुए देखा जा सकता है। बुधवार को जब पत्रकारों ने केंद्रीय गृह राज्य मंत्री टेनी से एसआईटी रिपोर्ट में किसानों को जीप से रौंदने की घटना को सुनियोजित साजिश बताए जाने के बारे में सवाल पूछा तो वो भड़क उठे। उन्होंने कहा, जाकर एसआईटी से पूछो। उन्होंने गाली देते हुए कहा कि ये जो तुम्हारे मीडिया वाले हैं, इन्हीं लोगों ने एक निर्दोष आदमी को फंसाया है। वीडियो में देखा जा सकता है कि मंत्री ने पत्रकार पर हाथ उठाने की भी कोशिश की और उसे धक्का दिया, लेकिन साथ में खड़े लोगों ने उन्हें रोक लिया। मामले के मुख्य जांचकर्ता विद्याराम दिवाकर की ओर से सीजीएम कोर्ट में प्रार्थना पत्र दिया गया है। सहायक अभियोजन अधिकारी ने कोर्ट को बताया है कि ये सुनियोजित हत्या का मामला है।
इराक में ताजा गठित होने वाले अल असम गठबंधन के कार्यालय के प्रमुख ने कानून गठबंधन के प्रतिनिधिमंडल के साथ मुलाकात की सूचना दी है। मवाजिन न्यूज की रिपोर्ट के अनुसार हशाम अरकावी ने कहा कि इराक के पूर्व प्रधानमंत्री नूरी अल मालिकी की अध्यक्षता वाले कानून गठबंधन के प्रतिनिधि और ताजा गठित होने वाले अल आजम गठबंधन के प्रतिनिधिमंडल के बीच बगदाद में विचार विमर्श हुआ। इस मुलाकात में दोनों पक्षों ने इराक और क्षेत्र की ताजा राजनीतिक स्थिति और चुनाव परिणामों पर विचार विमर्श किया। दूसरी ओर होशियार जिबारी के नेतृत्व वाली कुर्दिस्तान की पार्टी के एक प्रतिनिधिमंडल ने राष्ट्रीय हिकमत धड़े के प्रमुख अम्मार हकीम से मुलाकात की है। इस मुलाकात में अम्मार हकीम ने चुनाव परिणामों से मतभेद रखने वाले गुटों की शिकायत का अदालत में जायजा लिए जाने की आवश्यकता पर बल दिया।
राजधानी सना समेत यमन के युद्धग्रस्त शहरों में अज्ञात बंदूकधारियों ने सऊदी अरब के खिलाफ यमन की युवा फुटबॉल टीम की जीत के जश्न को मातम में बदल दिया है। बुधवार को प्राप्त रिपोर्ट के मुताबिक पश्चिम एशियाई अंडर 16 फुटबॉल चैंपियनशिप के एक मैच में सऊदी अरब के खिलाफ यमन की राष्ट्रीय फुटबॉल टीम की जीत के बाद फुटबॉल प्रशंसक जश्न मनाने के लिए सना और दूसरे शहरों की सड़कों पर निकल आए। सूत्रों के मुताबिक यमनी नागरिकों का जश्न उस वक्त मातम में बदल गया जब सना समेत कई शहरों में बंदूकधारियों ने लोगों पर अंधाधुंध फायरिंग कर दी। अज्ञात बंदूकधारियों ने कि जिन्हें सऊदी एजेंट करार दिया जा रहा है, एक 4 वर्षीय बच्ची को मौत के घाट उतार दिया। सऊदी एजेंटों की फायरिंग में 4 वर्षीय बच्ची की मौत के अलावा 36 लोग घायल भी हुए हैं, जिनमें से कई की हालत नाजुक बताई जा रही है।
सऊदी अरब के जनरल स्टैटिस्टिक्स ऑफिस ने देश में पेट्रोल की कीमतों में वृद्धि के कारण मुद्रास्फीति में वृद्धि की घोषणा की है। सऊदी अरब के सांख्यिकी महानिदेशालय ने बुधवार को कहा कि देश में नवंबर के महीने में उपभोक्ता मूल्य सूचकांक पिछले साल की इसी अवधि की तुलना में 1.1% और पिछले महीने की तुलना में 0.2% बढ़ गया है। सऊदी जनरल स्टैटिस्टिक्स ऑफिस का कहना है कि ये वृद्धि मुख्य रूप से परिवहन के खर्चों में वृद्धि के कारण हुई है। उल्लेखनीय है कि सबसे बड़े तेल निर्यातक देश सऊदी अरब में पेट्रोल की कीमतों में 5.7% की वृद्धि हुई है। रिपोर्ट के मुताबिक सऊदी अरब में पेट्रोल की कीमतों में पिछले साल के मुकाबले में करीब 48% की बढ़ोतरी हो चुकी है। सऊदी जनरल स्टैटिस्टिक ऑफिस के अधिकारियों का कहना है कि नवंबर 2021 में मुद्रास्फीति में वृद्धि का मुख्य कारण परिवहन कीमतें हैं। सऊदी अधिकारियों ने स्वीकार किया है कि 2022 के बजट में देश की मुद्रास्फीति की दर इस साल की तुलना में औसतन 3.3% बढ़ने की उम्मीद है। और इसी के साथ समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओ, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में हम बात करेंगे सीरिया में जारी अमरीकी सेना की आपराधिक कार्यवाहियों की। राजनीतिक चर्चा में लंदन में ओमिक्रॉन वेरिएंट के चलते उत्पन्न होने वाली ताजा स्थिति के बारे में भी हम आपको एक रिपोर्ट सुनाएंगे। भारत नियंत्रित कश्मीर के पूर्व मुख्यमंत्री उमर अब्दुल्ला ने केंद्र सरकार की नीतियों को आड़े हाथों लिया है।
दुनिया में ये शोषा चला कि कश्मीर में बंदूक 370 के वजह से, पर अगर 370 हटा तो यहाँ के बंदूक भी खामोश हो जाएंगे।
ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। तो राजनीतिक चर्चा के विषय यही हैं। आरंभ करते हैं सीरिया में अमरीकी सेना की आपराधिक कार्यवाहियों से। सीरिया में अमरीकी सेना ने दैरुजूर के इलाके में आवासीय इलाकों पर फायरिंग की। स्थानीय टीकाकार कहते हैं कि विश्व समुदाय की खामोशी का फायदा उठाकर अमरीकी सेनाएं हर तरह की आपराधिक कार्यवाहियां अंजाम दे रही हैं। दमिश्क से एसाम हिलाली की रिपोर्ट पेश कर रहे हैं कायम रिजवी।
अमरीकी सैनिकों ने पूर्वी सीरिया में एक अन्य अपराध अंजाम दिया है। सीरिया के दैरुजूर प्रांत के बुसैर नगर के रहने वालों ने अमरीकी सैनिकों द्वारा इस नगर के घरों और इमारतों पर गोलीबारी की सूचना दी है। अमरीका को अपने अपराधों का किसी को भी जवाब नहीं देना है, क्योंकि विश्व समुदाय गहरी नींद में सो रहा है और संयुक्त राष्ट्र संघ व्हाइट हाउस की कठपुतली बना हुआ है। इसी संदर्भ में अमरीकी संचार माध्यमों ने यह बताया है कि अमरीकी सैनिकों ने दाइश के विरुद्ध संघर्ष में पूर्वी सीरिया में सन 2017 से 2019 के बीच दसियों निर्दोष लोगों की हत्याएं की, किंतु आधिकारिक रिपोर्टों में वास्तविक संख्या को दिखाया नहीं जाता था। अंतर्राष्ट्रीय मानवाधिकार विशेषज्ञों के हवाले से समाचार पत्र न्यूयॉर्क टाइम्स ने पूर्वी सीरिया में निर्दोष लोगों की हत्याओं को खुला हुआ युद्ध अपराध बताया है, जिसके जिम्मेदारों के विरुद्ध कानूनी कार्रवाई होनी चाहिए। अमरीकी अधिकारियों ने बड़ी ही निर्ममता से सीरिया के लोगों की हत्याएं की और फिर दाइश के विरुद्ध अपनी जीत का झूठा दावा किया। अमरीकी मानवाधिकारों की सुरक्षा का झूठा दावा करते हैं, दुस्साहपूर्वक वे हमारे ऊर्जा के स्रोतों को लूट रहे हैं और अत्याचारपूर्ण प्रतिबंध लगाकर हमारी जनता को परेशान किया है। आतंकवादी गुट दाइश के बहाने सीरिया और इराक में 7.5 वर्षों के दौरान अमरीकी युद्ध में 13,000 से अधिक लोगों की जानें चली गईं। हालांकि अमरीकी अधिकारियों ने यह बात खुलकर स्वीकार की है कि सीरिया में मारे जाने वाले लोगों की संख्या अफगानिस्तान युद्ध में मारे गए लोगों की संख्या से कहीं अधिक है। दमिश्क से IRIB के लिए एसाम हिलाली की रिपोर्ट।
कोरोना वायरस का ओमिक्रॉन वेरिएंट अब ब्रिटेन में तेजी से फैल रहा है। हालात ऐसे हो गए हैं कि प्रधानमंत्री ने लोगों से अपील की है कि इस समय सबसे बेहतरीन काम कोरोना वायरस के वैक्सीन का तीसरा डोज ग्रहण करना है। वहीं दूसरी ओर लॉकडाउन की आशंकाओं के चलते अब यह अनुमान भी लगाया जा रहा है कि ब्रिटेन की अर्थव्यवस्था पर बुरा असर पड़ने वाला है। लंदन से मुश्तबा कासिम जादे की रिपोर्ट पेश कर रहे हैं अख्तर अब्बास।
ओमिक्रॉन अकॉर्डिंग टू द वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन,
ब्रिटेन में ओमिक्रॉन में संक्रमित लोगों की संख्या हर दूसरे तीसरे दिन दोगुना हो रही है। इस स्थिति की वजह से दुनिया ब्रिटिश सरकार की खूब आलोचना कर रही है, जो दुनिया में कोरोना से सबसे अधिक संक्रमित चौथा देश है।
यूनाइटेड किंगडम इज फेसिंग अ डीपली कंसर्न,
ब्रिटिश प्रधानमंत्री ने कोरोना संक्रमण की वार्निंग को अतीत की तरह चौथे लेवल तक बढ़ा दिया है और कोरोना के कुछ प्रतिबंधों को दोबारा लागू कर दिया है। ایک برٹش مہیلا کا کہنا ہے کہ بند جگہوں پر ماسک لگانے، تیسرا ڈوز لگانے اور ورک فرام ہوم پر بل دیا گیا، لیکن مجھے نہیں لگتا کہ یہ کاروائیاں پوری طرح سے لاک ڈاؤن کے بنا کسی طرح اومیکرون کے پھیلاؤ کو روک پائیں گی۔ برٹش پردھان منتری بوریس جانسن نے لوگوں سے اپیل کی ہے کہ وہ اومیکرون کو گمبھیرتا سے لے اور ویکسین کی تیسری ڈوز لے کر خود کو زیادہ سے زیادہ سرکشت بنائے۔
اومیکرون اسپائکنگ ناؤ،
اس سمے اومیکرون لندن اور انیہ شہروں میں پھیل رہا ہے، اس سمے سب سے بہترین کام کورونا کی تیسری ڈوز لینا ہے۔ کورونا ویکسین کی تیسری ڈوز لینے پر بل اور اومیکرون سے پھیلی چنتا کی وجہ سے کورونا کی تیسری ڈوز لینے والوں کی سنکھیا بڑھ گئی ہے، لیکن ویکسین کے لیے سلاٹ دینے والے برٹش نیشنل انسٹیٹیوٹ آف ہیلتھ کی ویب سائٹ ہینگ ہو گئی، جس کی وجہ سے لمبی لمبی قطاریں نظر آ رہی ہیں۔ برٹش سرکار نے ویکسین لگانے کے لیے سینا کی مدد لی اور اسی کے ساتھ سال کے آخری دنوں میں چھٹیاں بتانے والے سانسدوں سے اپیل کی گئی ہے کہ وہ آپاتکالین بیٹھک کے لیے تیار رہیں تاکہ اس مہاماری کو نینترت کرنے کے بارے میں صحیح فیصلہ کیا جا سکے۔ کچھ برٹش ارتھشاستریوں کا کہنا ہے کہ اگر پورے دیش میں دوبارہ کورونا کے پرتیبندھ لگا دیے گئے اور پورے دیش کو پھر سے کوارنٹائن کر دیا گیا تو دیش کی ارتھویوستھا بری طرح پربھاوت ہوگی اور وہ 6% چھوٹی ہو جائے گی۔ مشتبہ قاسم زادے، IRIB نیوز، لندن۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
بھارت نینترت کشمیر میں دھارا 370 ہٹانے کے بعد بھارت کی کیندر سرکار نے حالات میں سدھار آنے کا دعویٰ کیا تھا۔ کشمیر کے پورو مکھیہ منتری عمر عبداللہ نے کیندر سرکار کے اس دعوے کو غلط بتاتے ہوئے کئی سوال کیے ہیں اور ساتھ ہی کچھ طنز بھی کسا ہے۔ بیورے کے ساتھ ہمارے سنواد داتا سپتے محمد حسن۔
نیشنل کانفرنس کے اپ پرمکھ اور جموں کشمیر کے بھوتپورو مکھیہ منتری عمر عبداللہ نے کہا ہے کہ نئی دہلی کشمیر کے حوالے سے جو وکتوی جاری کرتے ہیں وہ صرف جھوٹ پر مبنی ہوتے ہیں۔ ایک جن سبھا کو سمبوجت کرتے ہوئے انہوں نے کہا کہ 5 اگست 2019 کے نرنے کے بعد یہ دعوے کیے گئے تھے کہ کشمیر سے الگاواد کا خاتمہ ہوگا اور یہاں پر تعمیر و ترقی ہوگی اور لوگ مکمل طور پر الگاواد سے اپنے آپ کو الگ کریں گے، پرنتو اب یہ بات سدھ ہو گئی ہے کہ کشمیر میں آئے دیوس انکاؤنٹرس میں بھی بڑھوتری ہوئی ہے اور ہنسا گھٹناؤں میں بھی۔ انہوں نے کہا کہ سری نگر جس کو ہم نے الگاواد اور ہنسا سے پاک کیا تھا وہاں پر بھی اب الگاواد نظر آنے لگا ہے۔ انہوں نے کہا نہ تو الگاواد یہاں سے ختم ہوا اور نہ ہی تعمیر و ترقی ہوئی اور کسی بھی چھیتر میں کوئی بھی تعمیر و ترقی نظر نہیں آ رہی ہے۔ عمر عبداللہ نے کہا کہ جو موجودہ بھاجپا ہیں وہ صرف اور صرف ایسے وکتوی جاری کرتے ہیں جو جھوٹ پر مبنی ہوتے ہیں۔ انہوں نے کہا کہ یہاں یہ کہا گیا تھا کہ دودھ کی نہریں بہیں گی لیکن زمینی استر پر ایسا کچھ دیکھنے کو نہیں ملا۔
کہا گیا تھا کہ 370 کو ہٹانے کے بعد یہاں خوشیوں کا ایک لہر چل گیا۔ کہا گیا تھا کہ 370 ہٹنے کے بعد بس یہاں امن ہی امن ہوگا۔ دنیا میں یہ شوشہ چلا کہ کشمیر میں بندوق 370 کے وجہ سے، پر اگر 370 ہٹا تو یہاں کے بندوق بھی خاموش ہو جائیں گے۔ 24 گھنٹے نہیں ہوئے، سری نگر کا حال دیکھیے، کڈنگریٹ میں کیا ہوا، کلزیمٹ میں کیا ہوا، ہمارے بہادر پولیس کے جوان اور افسر 3 مارے گئے اور پتہ نہیں کتنے سیریس ہیں اسپتال میں۔ اگر 370 اس بندوق کی وجہ تھی تو زبر میں یہ حملہ کیا، رمویک میں انکاؤنٹر کیوں، حیدر پورا میں قتل کیوں؟
عمر عبداللہ نے کہا کہ میں ایک بار پھر نئی دہلی سے یہ بتانا چاہتا ہوں کہ اگر انہوں نے جموں کشمیر کے لوگوں کو اپنے وشیش اختیارات واپس نہیں کیے تو اس کے گمبھیر پرینام نکلیں گے۔ انہوں نے کہا کہ جموں کشمیر کے لوگوں میں بے چینی پائی جا رہی ہے اور وہ اس نرنے کا سواگت نہیں کر رہے ہیں، لیکن آئے دیوس وقت بھی جاری ہو رہے ہیں کہ کشمیری لوگوں نے اس کا سواگت کیا۔ انہوں نے کہا کہ جموں کشمیر کے لوگ اب بھی نالا ہیں اور ہر چھیتر میں اس کا ویرودھ نظر آ رہا ہے۔ انہوں نے کہا کہ جتنی بھی جن سباہوں میں انہوں نے بھاگ لیا، لوگوں نے ان سے بات کی اور لوگ اپنے چھینے ہوئے حقوق واپس مانگ رہے ہیں۔ انہوں نے کہا کہ ہم نئی دہلی کے سامنے یہ بات رکھ رہے ہیں، پرنتو نئی دہلی کی سمجھ سے یہ باتیں ابھی دور ہیں۔ انہوں نے کہا کہ بہت صحیح، لیکن نئی دہلی کو میں یہ بتانا چاہتا ہوں کہ دیر سویر انہیں جموں کشمیر کے وشیش اختیارات واپس کرنے ہوں گے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ ریڈیو تہران سے راجنیتک چرچا کا کارکرم سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، اب پرستت ہے ساپتاہک کارکرم شوری گاتھا، جس کے بعد آپ سنیں گے سبھا کا انتم کارکرم آج کل۔ شوری گاتھا،
دوستو کارکرم شوریہ گاتھا کے ایک انیہ کڑے کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور اختر عباس کا سلام سویکار کیجیے۔
دوستوں، ایران پر تھوپے گئے 8 ورشیہ یدھ سے سمبندھت اس کارکرم میں ہم سرکشا پریشد کے پرستاؤ کرمانک 598 کے سویکار کرنے کے کاروں پر چرچا کرتے آ رہے ہیں۔ اس کارکرم کو آج بھی ہم جاری رکھیں گے۔ ایران کی اور سے سنیکت راشٹر سنگھ کی سرکشا پریشد کے پرستاؤ کو حالانکہ ایک دم سے سویکار کیا گیا، لیکن یہ اس شڑینتر کا پریڑام تھا جو تھوپے گئے یدھ کے انتم ورش میں رچا گیا تھا۔ اس یدھ کے انتم ورش میں سینیہ شکتی کا سنتولن بہت ہی تیزی سے صدام کے پکش میں مڑتا جا رہا تھا۔ صدام نے اس دوران سرکار اور سینا کی ساری شکتی یدھ میں جھونک دی تھی۔ اس نے ایران کی تلنا میں ادھک سینک میدان میں اتار دیے تھے۔ عراق کے تانا شاہ کو امریکہ اور سوویت سنگھ دونوں کا کھلا سمرتھن حاصل تھا۔ اسی کے ساتھ ان مہاشکتیوں کے پچھلگو بھی صدام کے ساتھ ہو لیے تھے۔
ان باتوں کے ساتھ ہی تیل کی گھٹتی قیمت کے کارن اسلامی گنتنتر ایران کے لیے دیش کے سنچالن اور یدھ کا خرچ سہن کرنے میں دشواریاں آ رہی تھیں۔ ایران پر تھوپے گئے یدھ کے ایک سال بعد ہی اسلامی گنتنتر ایران نے صدام کی سینا پر اپنی وریتا حاصل کر لی تھی، جو بعد میں بھی لمبے سمے تک باقی رہی۔ امریکہ، سوویت سنگھ اور اس کے گھٹکوں کی اور سے صدام کے بڑھتے ہوئے کھلے سمرتھن کے ساتھ ہی ساتھ امریکہ کے سیدھے یدھ میں ہستکشیپ کے کارن ایران کے لیے یدھ کا انتم ورش بہت ہی پریورتنوں والا سدھ ہوا۔ صدام کے سمرتھکوں نے اسے پراجت نہ ہونے کا فیصلہ پہلے ہی کر لیا تھا۔ سرکشا پریشد کے پرستاؤ کرمانک 598 کو اسی ادیش سے تھوپے گئے یدھ کی سماپتی سے ایک سال پہلے سرکشا پریشد میں پارت کروا لیا گیا تھا۔
سورگیے امام خمینی نے دیش کے ادھیکاریوں کی وستھت رپورٹوں کے آدھار پر، جن کا الیکھ ہم پچھلے کارکرم میں کر چکے ہیں، سرکشا پریشد کے پرستاؤ کو سویکار کرنے کا فیصلہ کیا۔ انہوں نے یدھ سے سمبندھت دسیوں رپورٹیں حاصل کیں اور ان کا ادھین کیا۔ وہ یدھ کی استھتی کی ہمیشہ سمیکشا کیا کرتے تھے۔ हालात की समीक्षा करने के बाद उन्होंने समझ लिया कि वर्तमान परिस्थितियों में सद्दाम युद्ध को बढ़ाने पर अधिक से अधिक बल दे रहा है, जिसके पीछे निश्चित रूप से कोई बहुत ही गहरी चाल है। दुनिया की तत्कालीन दो महाशक्तियों ने सद्दाम को जो बेहिसाब हथियार दिए थे, उसका मात्र 10% भी ईरान के लिए उस समय पूरी दुनिया से इकट्ठा करना लगभग असंभव हो चुका था। इन हालात को देखकर स्वर्गीय इमाम खुमैनी को ये विश्वास हो चुका था कि युद्ध का जारी रहना अब दुश्मनों के हित में और इस्लामी गणतंत्र ईरान के विरुद्ध होगा।
इमाम खुमैनी की ओर से सुरक्षा परिषद के प्रस्ताव को स्वीकार करने के फैसले के बाद ईरान के तत्कालीन राष्ट्रपति आयतुल्ला खामनेई ने राष्ट्रसंघ के महासचिव खावियर डिक्योला के नाम से एक पत्र भेजा। इस पत्र में लिखा गया था कि ईरान ने फैसला किया है कि वे लोगों की जिंदगी की अहमियत, न्याय की स्थापना और क्षेत्रीय शांति एवं सुरक्षा के दृष्टिगत आधिकारिक रूप से सुरक्षा परिषद के प्रस्ताव क्रमांक 598 को स्वीकार करता है। राष्ट्रसंघ के महासचिव ने ईरान के राष्ट्रपति का पत्र हासिल करने के बाद तुरंत ऐलान कर डाला कि ईरान ने बिना किसी शर्त के सुरक्षा परिषद का प्रस्ताव स्वीकार कर लिया है। इसके तुरंत बाद उन्होंने सुरक्षा परिषद के प्रमुख से मांग कर डाली कि वे विचार विमर्श के लिए इसके सदस्यों की बैठक आहूत करें। सुरक्षा परिषद के तत्कालीन महासचिव ने यह भी ऐलान किया कि हम आशा करते हैं कि 8 से 10 दिनों के भीतर युद्ध विराम आरंभ हो जाएगा।
ईरान के बहुत से लोगों, विशेषकर युवाओं के लिए इस प्रस्ताव का स्वीकार किया जाना अचंभित करने वाला था। लोगों को इस बारे में समझाने के लिए स्वर्गीय इमाम खुमैनी ने हज के अवसर पर एक संदेश जारी किया। अपने संदेश में इमाम खुमैनी ने कहा था कि प्रस्ताव को स्वीकार करना हरेक के लिए वास्तव में बहुत कड़वा घूंट है। इससे पहले तक मैं भी उसी नीति को आगे बढ़ाने के हित में था जिस पर हम अब तक चलते आ रहे थे, किंतु घटने वाली कुछ घटनाएं जिनका उल्लेख मैं इस समय नहीं कर सकता और जो भविष्य में सब के लिए स्पष्ट हो जाएंगी, मैंने प्रस्ताव को स्वीकार करने का फैसला किया है। इमाम खुमैनी ने इस संदेश में प्रस्ताव को स्वीकार करने का कारण परिस्थितियों को बदलना बताया।
उन्होंने उस संवेदनशील माहौल में देश के भीतर मतभेद न फैलने और बहुत सी समस्याओं के बचने के लिए ही इस रास्ते को अपनाया। अपने संदेश के दूसरे हिस्से में इमाम ने इस संवेदनशील स्थिति के गुजर जाने का उल्लेख करते हुए कहा कि इन दिनों में संभव है कि बहुत से लोग जज्बात में आकर विभिन्न प्रकार की बातों को शुरू करें और उनका यह हक भी है, लेकिन फिलहाल इस तरह की बातों का ये समय नहीं है।
ईरान की ओर से प्रस्ताव स्वीकार करने के साथ ही सद्दाम अपने आप को बहुत ही मजबूत स्थिति में समझने लगा। हालांकि संयुक्त राष्ट्र संघ के महासचिव संघर्ष विराम से संबंधित अपने प्रयास जारी रखे हुए थे और अब किसी भी प्रकार के युद्ध की कोई संभावना नहीं पाई जाती थी, इसके बावजूद सद्दाम ने ईरान पर फिर से हमला करने के लिए नए हथकंडे अपनाने शुरू कर दिए। 22 जुलाई 1988 को जिस समय ईरान के विदेश मंत्री राष्ट्रसंघ के महासचिव के युद्ध विराम के बारे में चर्चा कर रहे थे, सद्दाम की सेना ने कुश्क और शलमचे नामक दो क्षेत्रों से ईरान की ओर प्रगति आरंभ की। उन्होंने शलमचे में शहीद अदब नामक नहर पर कब्जा कर लिया था।
सद्दाम के सैनिकों ने इसी प्रकार से अलमेहदी राजमार्ग को भी अपने नियंत्रण में ले लिया। सद्दाम के सैनिकों ने अपने कमांडोज का प्रयोग करते हुए इस बात का पूरा प्रयास किया कि आवाज खुर्रमशाह राजमार्ग को अपने नियंत्रण में कर लिया जाए। जैसे ही ये खबर फैली कि सद्दाम के सैनिक इस राजमार्ग पर कब्जा करने के लिए आगे बढ़ रहे हैं, خوزستان کے لوگوں نے پوری تیاری کے ساتھ مقابلے کا فیصلہ کر لیا۔ وہ لوگ جو پچھلے 8 ورشوں میں یدھ کے مورچوں پر رہ چکے تھے ایک بار پھر میدان میں آ گئے۔
اس بیچ خوزستان پرانت کے گورنر کی اور سے یہ بیان جاری کیا گیا کہ اہواز نگر کی اور دشمن کی پرگتی کی خبر کے باوجود مورچے پر لوگوں کی بھاری اپستھتی کے کارن حالات نینترن میں ہیں۔ بیان میں بتایا گیا ہے کہ سنسے گرد، اہواز، شوش، اندی مشک اور دیس فل کے لوگ سویم سیویوں کے روپ میں ہر پرکار کے یدھ کو روکنے کے لیے پوری طرح سے تیار ہیں۔
دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ آج کل،
دوستو، کارکرم آج کل میں آپ کا سواگت ہے۔ محمد مہدی اور مریم مہردادی کا سلام سویکار کیجیے۔
دوستو، آج کے کارکرم میں ہم افغانستان میں ہونے والے پریورتنوں اور وہاں آتنکواد اور اتیواد کی جڑوں کے بارے میں چرچا کریں گے۔ پچھلے کارکرم میں ہم نے آپ کو بتایا تھا کہ 7 اردیبہشت 1357 ہجری شمسی برابر 21 اپریل 1978 کو افغانستان میں ہونے والے ودروہ کے بعد کس طرح سے اس دیش میں وہابیوں اور اتیوادیوں کا پربھاؤ ہو گیا۔ اسی طرح ہم نے پچھلے کارکرم میں آپ کو یہ بتایا تھا کہ کچھ عرب دیشوں و سرکاروں نے افغانستان میں دھارمک مدرسے کھلوا کر وبھن دیشوں کے لڑاکوں کو اس دیش میں بھیجا۔ آج کے کارکرم میں ہم پچھلی چرچا کو جاری رکھیں گے۔
دوستو، آپ کو اوشیہ یاد ہوگا کہ پچھلے کارکرم میں ہم نے یہ بھی بتایا تھا کہ سعودی عرب اور کچھ عرب دیشوں نے پاکستان میں بھی دھارمک مدرسوں کا گٹھن کیا، جس کی وجہ سے پاکستان میں بھی وہابی وچاردھارا کا پرچار پرسار ہونے لگا۔ ساتھ ہی افغانستان میں بھی دھرم بھرشٹ وہابی وچاردھارا کا پرچار پرسار بڑھنے لگا۔ پاکستان میں پہلے سے ہی دیوبندی وچاردھارا کو سویکار کرنے کی بھومکا موجود تھی، یدپی دیوبندی بھی کسی حد تک ابن تیمیہ کے وچاروں سے پربھاوت ہے، کنتو اس بندو کو نہیں بھولنا چاہیے کہ وہابیوں اور دیوبندیوں کی وچاردھارا میں بنیادی انتر ہے۔ اس واستوکتا کو دھیان میں رکھتے ہوئے افغانستان میں وہابیوں کی جو شاخائیں ہیں ان کے سمبندھ میں سترکتا سے کام لینا چاہیے۔ افغانستان میں وہابیوں کی جو دو شاخائیں ہیں ان کے نام اس پرکار ہیں، جہادی تکفیری اور ارشادی تبلیغی۔
پاکستان کے پشاور نگر میں دیوبندی اور وہابی پورو سوویت سنگھ کے خلاف یدھ میں ایک دوسرے سے نکٹ و گھنشٹھ سہکارتا کرتے تھے۔ پاکستان میں دیوبندی اور وہابی گٹوں کے مدھ ہونے والی سہکارتا سے افغانی پارٹیوں، دھڑوں اور گٹوں پر بھی بہت پربھاؤ پڑا، کیونکہ دونوں دیشوں میں جو سکریہ تتو تھے وہ وہابی وچاردھارا سے پربھاوت تھے۔ اسی وچاردھارا نے دونوں دیشوں یعنی افغانستان اور پاکستان میں سکریا گٹوں و دھڑوں کو ایک دوسرے سے نکٹ کر دیا، پرنتو ساتھ ہی دونوں دیشوں میں سکریا دھڑے و گٹ پوری طرح ایک ہو جانے سے پرہیز کرتے ہیں۔
افغانستان میں ہونے والے جہاد کے سفل ہو جانے کے بعد آنترک متبھیدوں کے کارن جہادیوں نے ایک نیتریتو کو سویکار نہیں کیا اور ان کی مدیا قومی و جاتیہ پرتسپردھا اور لڑائی تیز ہو گئی۔ افغانستان اور پاکستان میں جو عرب تھے وہ سلفی و وہابی وچاردھارا سے پربھاوت تھے، انہوں نے نشپش رہنے کا پریاس کیا اور افغانستان میں ہونے والی لڑائی سے کچھ نے سوئم کو الگ کر لیا اور وہ پشچم ایشیا کے عرب دیشوں اور اتر افریقی دیشوں میں لوٹ گئے، جبکہ کچھ القاعدہ کے جھنڈے تلے افغانستان میں رہ گئے اور انتتہ انہوں نے سوئم کو پختون پارٹیوں کے نکٹ کر لیا، اور جب طالبان سامنے آیا تو انہوں نے سوئم کا ولے طالبان میں کر لیا اور بہت سے عربوں اور چیچین لوگوں نے پختون لوگوں سے نکٹ سمبندھ ستھاپت کر لیا اور بہتوں نے افغانی لڑکیوں سے وواہ کر لیا۔
دوستو، اس آدھار پر سلفیوں وہابیوں سے پربھاوت افغانی گٹوں و پارٹیوں کے بارے میں اس پرکار کا نتیجہ نکالا جا سکتا ہے کہ گلب الدین حکمتیار کی اسلامی پارٹی، یونس خالص کی اسلامی پارٹی، عبد الرسول سیاف کی اسلامی اتحاد پارٹی اور طالبان کے کچھ دوسرے گٹ افغانستان کے اندر ہونے والے پریورتنوں کے پریڑام ہیں۔ گلب الدین حکمتیار کی اسلامی پارٹی کی جو شاخہ ہے اس کا سروت کابل وشو ودیالیہ ہے، اور جب اس پارٹی کے نیتا پاکستان چلے گئے تو یہ پارٹی شاخوں میں بٹ گئی اور گلب الدین حکمتیار کی پارٹی اسلامی پارٹی کی ایک شاخہ ہے۔ کچھ لوگ یہ سوچتے ہیں کہ افغانستان میں ہونے والی لڑائی کے سفل ہو جانے کے بعد سنکٹ اور ستہ کی لڑائی کے ذمہ دار گلب الدین حکمتیار کی اسلامی پارٹی ہے اور اسے پاکستان سے بہت نکٹ سمجھا جاتا ہے۔
کچھ واستوکتائیں اس بات کی سوچک ہیں کہ کچھ وہابی گٹوں نے ورش 1987 میں پاکستان کے پارا چنار کھیتر میں شیعہ مسلمانوں کے کھیتر میں جو حملہ کیا تھا اس میں کافی شیعہ مارے گئے تھے۔ روچک بات یہ ہے کہ ورش 1987 میں ہونے والا حملہ پاکستان کی خرم ایجنسی کھیتر میں ہوا تھا اور گلب الدین حکمتیار کی اغوائی میں وہ حملہ ہوا تھا۔
گلب الدین حکمتیار کی اسلامی پارٹی کو سعودی عرب کا راجنیتک اور وتیہ سمرتھن پراپت ہے۔ یہ پارٹی القاعدہ سے بہت ادھک مشہور نہیں ہے، پرنتو یہ واسطوتا موجود ہے کہ گلب الدین حکمتیار کی اسلامی پارٹی کو فارس کی کھاڑی کے عرب دیشوں کا وتیہ سمرتھن پراپت ہے اور یہ وتیہ مدد پاکستانی سرکشا تنتروں کے مادھیم سے ملتی ہے۔ گلب الدین حکمتیار کی اگوائی میں ایک ماتر اسلامی پارٹی تھی جس نے طالبان کے شاسن کے بعد سوئم کو راجنیتک میدان سے الگ کر لیا اور ڈیڑھ دشکوں سے ادھک سمے تک غائب رہنے کے بعد اس نے 5 سال پہلے کابل سرکار کے ساتھ پہلی مہر 1395 ہجری شمسی برابر 22 ستمبر 2016 کو 26 سوتری شانتی سمجھوتے پر ہستاکشر کیے۔
افغانستان کی شانتی پرکریا سے گلب الدین حکمتیار کے جڑ جانے اور ان کے کابل آنے سے یہ وچار اتپن ہو گیا ہے کہ اب دوبارہ افغانستان کے شیعہ مسلمانوں کے ورودھ کڑے درشٹی کون اپنائے جائیں گے، کیونکہ اتیت میں گلب الدین حکمتیار ان گٹوں کی اگوائی کر چکے ہیں جو شیعہ مسلمانوں کے خلاف آتمگھاتی آتنکوادی کاروائیوں کو پوتر اسلامی دائتو سمجھ کر انجام دیتے تھے۔ روچک بات یہ ہے کہ اپنی کچھ کتابوں میں گلب الدین حکمتیار نے وہاں بھی وچاروں کا ورودھ کیا ہے اور سوئم کا پریچے ایک واستوک سننی کے روپ میں کیا ہے۔
امریکہ افغانستان کی 7 پارٹیوں کی مدد و سمرتھن کرتا تھا اور سب سے ادھک گلب الدین حکمتیار کی پارٹی کی کرتا تھا۔ तालिबान के आरंभिक काल में गुलबुद्दीन हिकमतयार अमेरिका के मुखर विरोधी थे, किंतु अचानक वो अफगान सरकार से जुड़ गए और काबुल चले गए और फिर उन्हें अफगान सरकार और अमेरिकी सहायता व समर्थन प्राप्त हो गया। यही नहीं, गुलबुद्दीन हिकमतयार कुछ अवसरों पर अफगानिस्तान में शिया मुसलमानों पर दाइश द्वारा किए जाने वाले हमलों को वैध बताते और उसका औचित्य दर्शाते थे, किंतु अब जबकि अफगानिस्तान में तालिबान की सरकार है तो गुलबुद्दीन हिकमतयार कहते हैं कि तालिबान की एकमात्र सरकार है जिसका मैं समर्थन करता हूँ।
अभी हालिया दिनों में तालिबान ने गुलबुद्दीन हिकमतयार की पार्टी के कुछ सदस्यों को गिरफ्तार कर लिया है। गिरफ्तार होने वालों पर दाइश का सदस्य होने का आरोप है। गुलबुद्दीन हिकमतयार ने तालिबान के इस कदम पर आपत्ति जताई है। तालिबान द्वारा गुलबुद्दीन हिकमतयार की पार्टी के कुछ सदस्यों का गिरफ्तार किया जाना और उस पर गुलबुद्दीन हिकमतयार की आपत्ति इस बात की सूचक है कि हिकमतयार का संबंध आतंकवादी गुट दाइश से है।
1358 हिजरी शमसी बराबर दिसंबर 1979 में गुलबुद्दीन हिकमतयार की इस्लामी पार्टी में विभाजन हो गया और इस्लामी पार्टी की यूनुस खालिस नाम की शाखा का गठन हुआ। इस पार्टी के प्रमुख मौलवी यूनुस खालिस वर्ष 1960 में इख्वानुल मुस्लिमीन में शामिल हो गए। वो पहले अफगानी हैं जिन्होंने सैयद कुतुब की किताबों का अनुवाद किया है।
क्षेत्रीय मामलों के प्रसिद्ध विशेषज्ञ व टीकाकार मुल्ला जही का मानना है कि यूनुस खालिस के नेतृत्व वाली इस्लामी पार्टी अफगानिस्तान की 7 पार्टियों में से एक थी जो डॉक्टर नजीबुल्ला की सरकार के खत्म होने के बाद मुजाहिदीन की सरकार में शामिल थी, परंतु तालिबान के सत्ता में पहुंचने के बाद ये पार्टी तालिबान के साथ एक हो गई।
यूनुस खालिस की जिंदगी की महत्वपूर्ण घटना वर्ष 1986 में अमेरिका के तत्कालीन राष्ट्रपति डोनाल्ड रीगन से मुलाकात है। उन्होंने अफगानिस्तान में मुजाहिदीन के गठबंधन के नेता के रूप में वाशिंगटन की यात्रा की थी। उन्होंने अमेरिका के राष्ट्रपति को उपहार स्वरूप एक कुरान दिया और उनसे मुसलमान हो जाने का आह्वान किया था ताकि स्वर्ग में साथ जाएं, और अमेरिकी राष्ट्रपति ने सम्मानजनक ढंग से इस मांग को रद्द कर दिया।
यूनुस खालिस जिस इस्लामी पार्टी की अगुवाई कर रहे थे उस पार्टी का आधिकारिक दृष्टिकोण व विचार देवबंदी था। यद्यपि यूनुस खालिस मिस्र के ब्रदरहुड्स के विचारों से प्रभावित थे, परंतु इस बारे में विभिन्न दृष्टिकोण हैं कि किस सीमा तक वो सऊदी अरब के वहाबी दृष्टिकोण से प्रभावित हैं।
दोस्तों, सऊदी राजकुमार तुर्की से घनिष्ठ मित्रतापूर्ण संबंध और सऊदी अरब से वित्तीय सहायता हासिल करना इस बात का प्रमाण है कि वो सऊदी अरब से बहुत निकट हैं, या कम से कम ये कह सकते हैं कि उनके जैसा घनिष्ठ संबंध बहुत कम लोगों के हैं। इसी प्रकार यूनुस खालिस की अगुवाई में जो इस्लामी पार्टी है और जलालुद्दीन हक्कानी का इस पार्टी में एक वरिष्ठ अधिकारी के रूप में होना इस बात का प्रमाण है कि उनका झुकाव वहाबियत की ओर है और बाद में उन्होंने हक्कानी नाम के वहाबी गुट की बुनियाद रखी।
वर्ष 1980 में रब्बे इत्तेहादे इस्लामी पार्टी का गठन किया गया। इस पार्टी की बुनियाद अब्दुल रब रसूल सियाफ ने रखी थी। उन्होंने मिस्र के अल अजहर विश्वविद्यालय में शिक्षा ग्रहण की थी। कहा जाता है कि इसी विश्वविद्यालय में वो सऊदी अरब के पूर्व शासक शाह फहद से परिचित हुए थे और उस समय से लेकर अब तक सऊदी अरब से उनके मित्रतापूर्ण संबंध हैं। उन्होंने एक धार्मिक शिक्षा केंद्र की बुनियाद रखी और इस धार्मिक शिक्षा केंद्र में जिन वहाबी छात्रों ने शिक्षा ग्रहण की उन्होंने पूर्व सोवियत संघ के खिलाफ जिहाद में महत्वपूर्ण भूमिका निभाई। इसी प्रकार उन्हें एक बार सऊदी अरब के पूर्व नरेश फैसल मलिक की ओर से शैक्षिक पुरस्कार से सम्मानित किया गया। इन सब चीजों को देखकर कहा जा सकता है कि सियाफ वहाबी हैं और उन्होंने अफगानिस्तान में इत्तेहादे इस्लामी पार्टी का गठन किया है और इस पार्टी के सदस्य वहाबी हैं।
इसी प्रकार सियाफ मिस्र के ब्रदरहुड के एकमात्र ऐसे सदस्य हैं जो अरबी नहीं हैं। उल्लेखनीय है कि गुलबुद्दीन हिकमतयार की भांति सियाफ भी राजनीतिक और गैर राजनीतिक मामलों के बारे में फतवा देते थे और جب حامد کرزئی افغانستان کے راشٹرپتی تھے تب وہ امریکیوں کے خلاف جہاد کا فتویٰ دیتے تھے، پرنتو وہ اشرف غنی کی سرکار میں شامل ہو گئے تھے اور اشرف غنی کی سرکار کو وحدت دلانے میں ان کی سہایتا کرتے تھے۔ ان کے مقابلے میں اشرف غنی کہتے تھے کہ ان کی سرکار ویاپک ہے اور ان کی سرکار کو جہادی گٹوں کا سمرتھن پراپت ہے، دوسرے شبدوں میں انہوں نے بھی سیاب سے لاب اٹھایا ہے۔
بہرحال کل ملا کر کہا جا سکتا ہے کہ افغانستان کے جو پریورتن و حالات ہیں ان میں پشچمی دیشوں وشیش کر امریکہ کی مہتوپورن بھومیکا ہے، اور افغانستان کے لوگوں اور جانکار حلقوں کا ماننا ہے کہ اس سمے افغانستان میں جو سمسیاں ہیں وہ پروکش و اپروکش روپ سے امریکی کریا کلاپوں کا پرینام ہیں۔ آتنکواد سے مقابلہ کرنے اور افغانستان میں شانتی استھاپت کرنے کے بہانے ورش 2001 میں امریکہ نے افغانستان پر حملہ کر کے اس دیش پر قبضہ لیا تھا، اور 20 ورشوں تک امریکہ اور اس کی اگوائی میں نیٹو کی سینک افغانستان میں موجود تھی۔ پر نہ کیول افغانستان میں شانتی استھاپت نہیں ہوئی بلکہ اشانتی میں وردھی ہو گئی۔ یہی مادک پدارتھوں کی کھیتی اور اس کی تسکری میں دھیان یوگے وردھی ہو گئی ہے۔ سارانش یہ کہ جانکار حلقوں کے ساتھ ساتھ عام لوگوں کا بھی ماننا ہے کہ افغانستان کی جو وشم استھتی ہے وہ امریکی کریا کلاپ کا پرینام ہے۔ تو دوستو آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
श्रोताओं ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अंत में मुख्य समाचारों का सारांश एक बार फिर सुन लें। ईरानी सेना प्रमुख ने चेतावनी देते हुए कहा है कि इसराइल अपने वजूद को खतरे में डालने की हिमाकत न करे। तेहरान का कहना है कि आईएईए के साथ वार्ता में प्रगति हुई है। भारत में मुसलमानों के बाद अब ईसाई हिंदुत्ववादी शक्तियों के निशाने पर हैं। किसानों को जीप के नीचे कुचलने के आरोपी बेटे का बचाव करते करते पत्रकारों को गालियां और धमकियां देने लगे हैं बीजेपी के मंत्री। इसी के साथ सभा संपन्न हुई। खुदा हाफिज। Thank you.